नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असोज महिनाको 18 गते शुक्रबार आश्विन शुक्ल द्वितीया, तदनुसार अक्टोबर 4 तारीक सन् 2024 नेपाल सम्बत 1144। नेपालबाट बंगलादेशमा 40 मेगावाट विद्युत बिक्री गर्न नेपाल भारत र बंगलादेश बीच त्रिपक्षीय सम्झौता भएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन्। पहिलो समाचार लिँदैछौ गोर्खापत्रबाट। नेपालको बिजुली अब बंगलादेशमा शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। नेपालको बिजुली भारतपछि बंगलादेश निर्यात हुने भएको छ। बिजुली निर्यातबारे नेपाल भारत र बंगलादेश बीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएपछि नेपालमा उत्पादित बिजुली तेस्रो देशमा पनि निर्यात हुने सुनिश्चित भएको हो। त्यसका लागि भारतीय भूमि तथा पूर्वाधार प्रयोग गर्दै बंगलादेश पुर्याउन नेपाल भारत र बंगलादेश बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। हिजो राजधानीमा आयोजित विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रेजाउल करीम र भारतको एनटीपीसी विद्युत व्यापार निगम एनभीबीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नारंगले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार प्राधिकरणले 25 मेगावाटको त्रिशुली र सहायक कम्पनी मार्फत निर्माण गरिएको 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्नेछ। सम्झौता अनुसार प्राधिकरणले वर्षायामको 6 महिना अर्थात हरेक वर्षको 15 जूनदेखि 15 नोभेम्बरसम्म 5 वर्ष 40 मेगावाट विद्युत बंगलादेशलाई बिक्री गर्नेछ। प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट 6.40 अमेरिकी सेन्ट पाउनेछ, जुन बिक्री बिन्दु मानिएको मुजफ्फरपुरमा बिलिङ भए अनुसार प्राप्त हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार यसबाट प्रति वर्ष 92 लाख अमेरिकी डलर आमदानी हुनेछ। बिजुली नेपाल र भारत बीचको पहिलो अन्तर्देशीय ढल्केबर मुजफ्फरपुर 400 केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुनेछ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ। मुजफ्फरपुरबाट भारतको प्रसारण लाइन मार्फत बहरामपुर भारत भेरमारा बंगलादेश 400 केभी प्रसारण लाइन हुँदै बंगलादेशमा विद्युत पुग्नेछ। मुजफ्फरपुर बिन्दु पछिको प्रसारण लाइन शुल्क चुहावट एनभीवीएनले लिनेछ। ट्रेडिङ मर्जिन लगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्नेछ। क्षेत्रीय विद्युत व्यापारमा कोसे ढुङ्गा उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, सम्झौता समारोहमा उपस्थित नेपाल भारत तथा बंगलादेशका उच्च पदस्थ अधिकारीले यो सम्झौतालाई क्षेत्रीय अन्तर आबद्धता निर्माणको कोसे ढुङ्गाका रूपमा व्याख्या गरेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालले पहिलो पटक तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सफलता मिल्नु दक्षिण एसियाली क्षेत्रकै लागि महत्वपूर्ण कोसे ढुङ्गा बनेको बताउनुभयो। वहाँले भन्नुभयो, सन् 2018 भएको नेपाल बंगलादेश ऊर्जा क्षेत्र सहयोग सम्बन्धी समझदारी र त्यसपछिका निरन्तरका प्रयासको प्रतिफल हो र यो नेपालका लागि मात्र नभएर दक्षिण एसिया तथा बीवीआईएन क्षेत्रका लागि पनि महत्वपूर्ण र ऐतिहासिक हो। मन्त्री खड्काले उक्त सम्झौताले नेपालको छिमेकी राष्ट्रहरूको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै ऊर्जा क्षेत्रका साझा लक्ष्य प्राप्तिका लागि भारत र बंगलादेशसँग मिलेर थप सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो। विशेष समारोहमा उपस्थित बंगलादेशका अन्तरिम सरकारका वन वातावरण जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवान हसनले त्रिपक्षीय सम्झौता दक्षिण एसियाली मुलुकहरूको साझा समृद्धि र अन्तर आबद्धता सृजना गर्ने दिशामा कोसे ढुङ्गा भएको उल्लेख गर्नुभयो। वहाँले भन्नुभयो, बंगलादेशको राष्ट्रिय माग विश्वव्यापी आवश्यकता तथा दिगो विकासको लक्ष्य सुरक्षितसँग प्राप्त गर्न यस सम्झौताले उल्लेख्य महत्व राख्दछ। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपालले सन् 2021 मात्रै शुरू गरेको जलविद्युत निर्यात शुरू गर्दा अहिले नै खुद निर्यातक बनिसक्नु र बंगलादेश समेत निर्यात गर्ने अवस्था आउनु ऐतिहासिक भएको बताउनुभयो। भारतले नेपालसँग सफलतापूर्वक ऊर्जा साझेदारीलाई अगाडि बढ़ाइरहेको चर्चा गर्नुहुँदै वहाँले आगामी दिनमा अझै विस्तारित हुने बताउनुभयो। पछिल्लो पटक माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणमा भारतीय दुई सरकारी कम्पनी पनि प्रवेश गरेको जानकारी दिनुहुँदै वहाँले त्यसलाई छिट्टै निष्कर्षमा पुर्याउन नेपाल सरकारलाई आग्रह गर्नुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रबारे दक्षिण एशियामा विस्तार हुँदै गरेको साझा समान धारणा तथा आपसी सहकार्यको प्रतिफल स्वरूप यो सम्झौता भएको बताउनुभयो। नेपाल दक्षिण एशियामा तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने पहिलो मुलुक बनेको भन्दै वहाँले नेपालको विद्युत सो क्षेत्रका लागि साझा समृद्धि र कार्बन उत्सर्जन न्यूनीकरणको आधार बन्ने बताउनुभयो। नेपालको बिजुली अब बंगलादेशमा, यो शीर्षक हो गोर्खापत्रको मुख्य समाचारको। यसै प्रसंगलाई भारतको 15 अर्ब अनुदानमा पाइपलाइन र ग्रीनफील्ड बन्ने, 40 मेगावाट बिजुली बेच्न बंगलादेशसँग सम्झौता कारोबारले मुख्य समाचार मुख्य शीर्षक र उपशीर्षक दिँदै बनाएको छ। 3 पेट्रोलियम परियोजना निर्माण गर्न भारतले नेपाललाई 15 अर्ब रूपियाँ अनुदान सहयोग दिने भएको छ। यस बारेमा भारतको नयाँ दिल्लीमा हिजो नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन आईओसी बीच सम्झौतामा हस्ताक्षर भएको निगमले जानकारी दिएको छ। निगम प्रवक्ता पूर्ण प्रसाद रिजालले भारतको 15 अर्ब अनुदान सहयोगमा 2 पेट्रोलियम पाइपलाइन र 1 ग्रीनफील्ड टर्मिनल निर्माण गर्न सम्झौता भएको बताउनुभयो। एउटा परियोजना भारतको सिलीगुड़ीदेखि नेपालको झापा स्थित चारालीसम्मको 50 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गर्ने हो। यस्तै दोस्रो परियोजना झापाको चारालीमा 18,900 किलोलिटर क्षमताको ग्रीनफील्ड टर्मिनल निर्माण गर्ने हो। अर्को नेपालको अम्लेखगंजबाट चितवनको लोथरसम्म 62 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गर्ने रहेको छ। यी 3 परियोजना निर्माणमा 15 अर्ब रूपियाँ लगानी लाग्ने र त्यो भारत सरकारले अनुदान सहयोग उपलब्ध गराउनेछ। यस्तै चितवनको लोथरमा पनि 91,900 किलोलिटर क्षमताको स्मार्ट ग्रीनफील्ड टर्मिनल बनाइनेछ। यसमा आयल निगम आफैले लगानी गर्नेछ भने भारतले प्राविधिक सहयोग गर्ने प्रवक्ता रिजाल जानकारी दिनुभयो। यी 3 परियोजना निर्माण गर्ने बारे नेपाल र भारत बीच यसअघि नै सम्झौता भएको थियो। करिब 1.5 वर्ष अघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदी बीच सम्झौता भएको हो, तर विभिन्न कारणले अहिलेसम्म सम्झौता कार्यान्वयन भएको थिएन। खासमा दुई देशका प्रधानमन्त्री बीच पाइपलाइन निर्माण गर्ने सम्झौता भए पनि भारतले गर्ने सहयोग अनुदान हो वा ऋण भन्ने स्पष्ट नहुँदा काम अघि बढ़ेको थिएन। भारतीय सहयोग ऋण वा अनुदान भन्ने यकिन हुन करिब 1.5 वर्ष लागेको छ। दिल्लीमा भएको सम्झौता अनुसार भारत अनुदान सहयोग दिन सहमत भएपछि यी परियोजना को निर्माण कार्य अब शुरू हुनेछ। सम्झौता भएका यी परियोजना सम्पन्न भई सञ्चालनमा आउँदा पेट्रोलियम ढुवानीमा खर्च हुने वार्षिक 1 अर्ब बचत हुने निगमको अनुमान रहेको छ। हाल निगमले भारतबाट काठमाण्डुसम्म प्रति लिटर पेट्रोलियम पदार्थ ढुवानी गर्दा 6.5 रूपियाँ खर्च लाग्दै आएको बताएको छ। पाइपलाइनबाट पेट्रोल आयात हुँदा प्रति लिटर 3 रूपियाँ ढुवानी खर्च बचत हुनेछ। गत जेठ 18 गते प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदी बीच भएको सम्झौता अनुसार 6 महिनाभित्र पाइपलाइन निर्माण गर्न सबै गृह कार्य शुरूआत गर्ने भनिएको थियो, तर त्यो सम्झौतामा भारत सरकारले पाइपलाइन निर्माणमा लगानी गर्ने भने पनि लगानी ऋण हो वा अनुदान हो भन्ने प्रश्न भने पारेको थिएन। भारतको 15 अर्ब अनुदानमा पाइपलाइन र ग्रीनफील्ड बन्ने कारोबारको मुख्य समाचारको शीर्षक हो यो। नेपाल बंगलादेश सम्बन्ध सुदृढ़ गरिने शीर्षकमा गोर्खापत्रले प्रधानमन्त्रीको भनाईलाई खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहनुभएका बंगलादेशको वन वातावरण जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा उहाँहरू बीच नेपाल र बंगलादेश बीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जा लगायत क्षेत्रमा सहकार्य बढ़ाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिजाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरी लगायत सहभागी हुनुहुन्थ्यो। नेपाल बंगलादेश सम्बन्ध सुदृढ गरिने प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। विपतमा बेपत्ता मिनी संसद शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। तीन दिने भीषण वर्षासँगैको बाढ़ी पहिरोबाट 236 जनाको ज्यान गइसकेको छ। 19 जना अझै बेपत्ता छन् र हजारौंको उठीवास भएको छ। दर्जनौ ठाउँमा राजमार्ग अवरूद्ध हुँदा समग्र जनजीवन नै अस्तव्यस्त बनेको छ। विपतको मौका छोपी महँगी बढ़ने मात्रै होइन, कालोबजारी नै शुरू भएको छ। नागरिक संकटमा सरकारलाई खबरदारी गरेर जवाफदेही बनाउनुपर्ने संसदीय समितिहरू पनि यति बेला आफ्नो दायित्वबाट विमुख भएका छन्। मौसम र विपत्तिको पूर्वानुमान हुँदाहुँदै पर्याप्त तयारी नहुँदा प्रभावित बनेका नागरिकको खोज उद्धार राहत उपचार पुनर्स्थापनादेखि महँगी र कालोबजारी नियन्त्रण तथा जनजीवन सामान्य बनाउन संसदीय समितिहरूले राज्यका निकायलाई खबरदारी गर्न सक्थे, तर धेरै सांसद तलब र आतेजाते खर्च बुझेर गृह जिल्ला लागेका छन् भने केही सांसद विदेश भ्रमणमा छन्। सदनको अधिवेशन नचलेको बेला मिनी संसदको रूपमा रहेका समितिहरूको दायित्व आफै अनुगमनमा जाने, कमजोरीमा सरकारको ध्यानाकर्षण गराउने, समाधानका लागि निर्देशन दिने, राज्यको नजर नपुगेको ठाउँमा सरकार पुर्याउने, विपत्तिमा असहाय नागरिकको आवाज मुखरित गर्नुपर्ने हो। तर त्यो सक्रियता न सांसदहरूमा देखिन्छ न त सभापतिहरूमा नै। सदनको प्रमुख सभामुखको ध्यान पनि यसतर्फ देखिएन। विपत्तिको बेला सभामुख सहकारी छानबिन विशेष समितिका सदस्यहरूलाई सम्मान गर्नमा व्यस्त देखिनुभयो। संघीय संसदमा 16 समिति छन्। प्रतिनिधि सभामा 10, राष्ट्रिय सभामा 4 र संयुक्त 2 समिति छन्। देश विपत्तिमा पर्दा विषयगत समिति नै निष्क्रिय छन्। मौसम विभागको अलर्ट पछि विपत्को पूर्व तयारीमा सरकारलाई सचेत गराउन पनि समिति चुकेका छन्। विपत्तमा बेपत्ता मिनी संसद नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। बाढ़ी पहिरोको कहर 17,000 भन्दा बढ़ीको सकुशल उद्धार शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। मुलुकभरबाट बाढ़ी पहिरो र डुबान लगायत प्राकृतिक विपत्तमा परेका 17,120 जनाको सकुशल उद्धार गरिएको छ। विपत्तपछिको खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकबाट गरी हिजो बिहानसम्म 17,000 भन्दा बढ़ीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो। वहाँले विपत्तमा परि बेपत्ता 22 जनाको खोजी कार्य जारी रहेको जानकारी दिनुहुँदै देशभर 169 जना घाइतेको विभिन्न अस्पतालमा निशुल्क उपचारको प्रबन्ध गरिएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डु उपत्यकाबाट 2,158 जना, कोशी प्रदेशबाट 90 जना तथा मध्य प्रदेशबाट 35 जना सहित देशका विभिन्न स्थानबाट विपत्तमा परेकाको उद्धार गरिएको छ। काठमाण्डु उपत्यका बाहेक सबैभन्दा बढ़ी बागमती प्रदेशबाट 13,640 जनाको उद्धार गरिएको छ। बाढ़ी पहिरोको कहर 17,000 भन्दा बढ़ीको सकुशल उद्धार शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। यसै गरी गोर्खापत्रमै सड़क र पुलको पुनर्स्थापना गर्न 25 अर्ब लाग्ने शीर्षकमा अर्को खबर छ। गत हप्ता परेको भीषण वर्षाबाट क्षतिग्रस्त सम्पूर्ण सड़क र पुलको पुनर्स्थापना गर्न 20 देखि 25 अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको छ। भौतिक तथा पूर्वाधार मन्त्रालयका अनुसार क्षतिग्रस्त सड़क तथा पुलमा अस्थायी रूपमा मरमत गरेर यातायात सञ्चालन गर्न मात्र 2.5 देखि 3 अर्ब रूपियाँ खर्च हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिजो पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वर्षाका कारण अवरूद्ध विभिन्न 34 राजमार्गका 805 मध्ये 774 स्थानको पहिरो हटाइएको छ। त्यसै गरी 34 राजमार्ग मध्ये 29 वटाको भने मरमत गरी यातायात सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। नसोचेको क्षति भयो मन्त्री दाहाल उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढ़ी पहिरोले राजमार्ग तथा पुलमा नसोचेको क्षति पुगेको बताउनुभयो। वहाँले काठमाण्डु मुगलिन सड़क खण्डको झ्याप्ले खोलामा भएको कमजोरीबारे अध्ययन गरी दोषी देखिए कार्यवाही गर्ने स्पष्ट पार्नुभयो। यो सड़क खण्डमा अहिलेसम्म नभएको ठूलो दुर्घटना भएको वहाँको भनाई थियो। वहाँले अहिले वैकल्पिक रूपमा सञ्चालन गरिएका सड़कमा सार्वजनिक सवारी साधनले केही बढ़ी भाड़ा लिएको बताउँदै अनुगमन गरी कार्यवाही गरिने बताउनुभयो। सड़क र पुलको पुनर्स्थापना गर्न 25 अर्ब लाग्ने यो शीर्षक हो गोर्खापत्रको अग्रपृष्ठको समाचारको। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। 10 वर्ष सर्वोच्च हाँक्ने यी हुन् नेतृत्वकर्ता शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ। सर्वोच्च अदालतको इतिहासमै यस्तो चरण आएको छ। दशकौंसम्म न्यायको पक्षमा बहस पैरवी गरेकाहरूले झण्डै 1 दशक अवधि नेतृत्व गर्नुहुनेछ। विगतमा सर्वोच्च अदालतमा, जिल्ला र उच्च पुनरावेदन अदालतमा न्याय सम्पादनमा लामो समय बिताउनुभएका न्यायाधीशहरूको बाहुल्यता थियो। उहाँहरू हुनुहुन्छ प्रकाशमान सिंह रावत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, टेक प्रसाद ढुंगाना र नृपध्वज निरौला। 10 वर्ष सर्वोच्च हाँक्ने यी हुन् नेतृत्वकर्ता शीर्षकमा अन्नपूर्णले मुख्य समाचार प्रकाशित गरेको छ। बार बेन्च विवाद नयाँ मोडमा शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। न्याय परिषद नियमावली संशोधन बारे बार र बेन्च बीच देखिएको विवादले नयाँ मोड लिएको छ। नियमावली संशोधनका विषयमा पछिल्लो समय सर्वोच्च अदालत र नेपाल बार एसोसिएशन बीचको विवाद चर्किएको थियो। प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको विदाई भएसँगै विवाद नयाँ मोडमा प्रवेश गरेको हो। बार अध्यक्ष गोपाल कृष्ण घिमिरेको अभिव्यक्ति र सो उपर अदालतले अघि बढ़ाएको अवहेलना मुद्दाको प्रक्रिया समेत अन्यलमा परेको छ। अदालतका तर्फबाट प्रतिवेदक रहनुभएका गोविन्द प्रसाद घिमिरेले मुद्दा फिर्ताको घोषणा गर्नुभएको छ। प्रधान न्यायाधीश सिफारिश लेनदेनका आधारमा भएको आरोप लगाउनुभएका घिमिरेमाथि सर्वोच्च अदालत प्रशासनले अवहेलना मुद्दा दर्ता गरेको थियो। मुद्दाको पेशी कार्तिक 1 गतेलाई तोकिएको छ, तर प्रतिवेदक घिमिरेले उक्त मुद्दा आफूले फिर्ता लिने जनाउनु भएको छ। दशैं बिदापछि अदालत खुला हुनासाथ आफ्ना धारणा सार्वजनिक गरेर मुद्दा फिर्ता लिने घिमिरेले सार्वजनिक गर्नुभएको छ। बार बेन्च विवाद नयाँ मोडमा गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। मुद्दती खातामा निक्षेपको अनुपात घट्दै शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। बैंकिङ प्रणालीमा मुद्दती खातामा जम्मा हुने निक्षेपको अनुपात घटेको छ। बैंकहरूले यस्तो खातामा हुने निक्षेपको ब्याज घटाउँदै जाँदा निक्षेपको अंश समेत घट्दै गएको हो। 2081 साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याज दर 5.66%, विकास बैंकहरूको 6.46% र वित्त कम्पनीहरूको 7.71% रहेको छ। 2080 साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याज दर 8%, विकास बैंकको 9.28% र वित्त कम्पनीको 10.13% कायम भएको थियो। मुद्दती खातामा निक्षेपको अनुपात घट्दै कारोबारको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। चाडपर्वको मुखमा बढ़दो अपराधका घटना शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। अघिल्लो असोज चारमा 15 लाख भन्दा बढ़ी रकमसहित नकली नोट कारोबार गरेको अभियोगमा इटहरी प्रहरीले दुईजनालाई पक्राउ गर्यो। प्रहरीले संखुवा सभा 5 खपन नगरपालिका 5 का विवेक राई र संखुवा सभा मकालु 6 का अजय राईलाई पक्राउ गरी मुद्दा चलाएको थियो। अघिल्लो कार्तिक 3 गते शुक्रबार बिहान इटहरी 4 का 3 जना महिला नियमित वाकमा निस्किएका थिए। उनीहरू सधैँ प्रयोग गर्ने रूट इटहरी 4 को गोर्खा किचन नजिकैदेखि पूर्व साइडबाट उत्तरतर्फ सोल्टी होटल हुँदै आपगाछीसम्म पुग्ने पूर्व योजना अनुसार अघि बढ़दै थिए। सोल्टी होटल नजिकै पीपल चोक पुगेपछि एउटा लेडी झोला देखियो। उनीहरू बीच कुराकानी भयो। पुरानो होला, कसैले फ्याँकेका हुन् कि, त्यसो भन्दै उनीहरू अघि बढ़िसकेका थिए। चित्त बुझेन र उनीहरू फेरि कमब्याक भए। नजिकै गएर झोला निहाले अनि उठाए। झोला उठाउँदा निकै गाह्रो भयो। उनीहरूमा झोलामा के रहेछ भन्ने कौतूहलता जाग्यो। चेन खोलेर हेर्दा हजार हजारका पैसा अनि सुनका थुप्रै गरगहना फेला पर्यो। झोलाभित्र एउटा नागरिकता भेटियो। भोजपुर सिद्धेश्वर 4 ठेगाना भएको धर्म कुमारी पाण्डे खड्का। तीनैजनाले झोलाधनी पत्ता लगाउन सामाजिक सञ्जालदेखि विभिन्न संचार माध्यम प्रयोग गरे। अन्ततः सामाजिक सञ्जालकै माध्यमबाट जसको झोला हराएको थियो उनी सम्पर्कमा आइन् र गरगहनासँगै 2,16,000 रूपियाँ बुझेर लगिन्। एक साता अघि इटहरीमै टेकबहादुर बस्नेतले सञ्चालन गरेको सगुन ज्वेलर्सबाट 45 लाख रूपियाँ बराबरको सामान पनि चोरी भएको थियो। पछिल्लो 2 वर्षको तथ्याङ्क हेर्दा 2079 सालको तुलनामा 2080 दशैंदेखि छठसम्म अपराधका घटनामा वृद्धि भएको तथ्याङ्कले देखाउँछ। चाडपर्वको मुखमा बढ़दो अपराधका घटना त्यसै गरी कारागारमा बढ़दै दीर्घरोगी घट्दै बजेट दुईवटा शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। राष्ट्र बैंकले 2.5 महिनामा तान्यो 5,50,55,00,000,000 तरलता शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। यस्तै नयाँ पत्रिकाकै अर्थ पृष्ठमा 510 आरोहीलाई आरोहण अनुमति शीर्षकमा खबर छ। वायुसेवा कम्पनीले दशैंलाई उडान थपे पनि टिकट अभाव कायमै शीर्षकमा पनि नयाँ पत्रिकाले नै अर्थ पृष्ठमा खबर प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब सम्पादकीय देवस्वमा रजाई शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। विदेशको कमाई स्वदेशको भर्थेक शीर्षकमा अन्नपूर्णले सम्पादकीय प्रकाशित गरेको छ। न्यायालयमा नयाँ अवसर शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ भने राहत वितरण गर शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।